سورة الفاتحہ، اس کی آیت نمبر 6، اس کا ترجمہ مختصر تشریح کے ساتھ آج پڑھیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين صدق الله العظيم. الله جل شانه نے سورة الفاتحة میں سکھلایا ہے اپنے بندوں کو کہ میرے سامنے کس طرح عرضی پیش کرنی ہے، کس طرح درخواست پیش کرنی ہے، کس طرح مانگنا ہے. سورۃ تعلیم المسئلہ اس کے ناموں میں سے ایک نام ہے. حضرات علماء کرام فرماتے ہیں کہ سورۃ الفاتحہ کے تین حصے ہیں. پہلا حصہ تو آیت نمبر 1, 2, 3, 4، بلکہ آیت نمبر 1, 2, 3، یعنی الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین، یہ پہلا حصہ ہے. اس کا مفہوم آپ کے سامنے عرض کیا تھا کہ ان تینوں آیتوں کے اندر اللہ جل شانہ کی حمد و ثنا اور اللہ جل شانہ کی بڑی بڑی صفات عالیہ کا ذکر اس کے اندر مذکور ہے. گویا کہ بندہ جب اللہ جل شانہ کے دربار میں پہنچتا ہے تو سب سے پہلے اللہ جل شانہ کی حمد و ثنا کرتا ہے. یہ تین آیات کے اندر اس کو بیان فرمایا ہے. دوسرا حصہ جو سورۃ الفاتحہ کا ہے وہ ہے ایاک نعبد و ایاک نستعین، کہ اللہ جل شانہ کی حمد و ثنا اور ان کی عظیم صفات کا ذکر کرنے کے بعد اپنا تعلق اللہ جل شانہ سے پیش کرتا ہے، یہ دوسرا حصہ ہے. اور تیسرا حصہ جو ہے وہ اپنی درخواست پیش کرتا ہے، عاجزی کے ساتھ اللہ سے مانگتا ہے. تو دوسرا حصہ آج اس کا ترجمہ کرنا ہے، ایاک نعبد و ایاک نستعین، اے اللہ ہم آپ ہی کی عبادت کرتے ہیں اور آپ ہی سے مدد چاہتے ہیں، یہ تعلق کا اظہار ہے. مانگنے والا جب بھی کوئی کسی سے مانگے تو طریقہ سکھلایا ہے کہ اپنے تعلق کا اظہار کرے کہ آپ میرے آقا ہیں، میں آپ کا بندہ ہوں، آپ میرے محسن ہیں، میں آپ کا احسان مند ہوں، آپ کے سامنے عاجزی اختیار کرنے والا ہوں. یہی وہ بات ہے، ایاک نعبد، اے اللہ تیری ہی عبادت کرتے ہیں، تیری ہی. یہ ہمارے طلبہ کرام وہ سمجھتے ہیں، اساتذہ ان کو بتاتے ہیں ایاک نعبد. عربی کے اندر ایک قاعدہ ہے، تقدیم ما حقہ التاخیر یفید الحسر والتخصیص، جس کا مفہوم ہے کہ گفتگو کے اندر، کلام کے اندر، تحریر کے اندر ایسا جملہ جس کو مؤخر کرنے کا، بعد میں رکھنے کا حق تھا اس کو مقدم اگر کر دیا تو اس کلام کے اندر تخصیص اور حسر پیدا ہو جاتا ہے. یہاں پر بھی ایسا ہی ہے، ایاک آپ ہی سے. تو یہ ایاک اصل میں ترکیب کے اعتبار سے مفعول ہے، پہلے فعل ہوتا ہے، پھر فاعل ہوتا ہے، پھر مفعول ہوتا ہے، لیکن مفعول کو پہلے ذکر کر دیا، آپ ہی کی عبادت کرتے ہیں، اس کے اندر سے تخصیص پیدا ہو گیا. عربی کے اندر ایسا ہوتا ہے. تخصیص، یعنی یا اللہ تیری ہی عبادت کرتے ہیں۔ ابن باز رضی اللہ تعالیٰ عنہ تشریح کرتے ہوئے فرماتے ہیں، یعنی لا نعبد غیرک، آپ کے علاوہ کسی اور کی عبادت نہیں کرتے، یہ تعلق کا اظہار، ہم تو آپ ہی کے ہیں، آپ کے علاوہ کسی اور کی نہیں مانتے، آپ کے علاوہ کسی اور کے سامنے ماتھا نہیں ٹیکتے، آپ کے علاوہ کسی اور کے سامنے سر نیاز نہیں خم کرتے، ہم آپ کے پرانے ہیں، ہم آپ کو پہلے سے، آپ ہمیں پہلے سے جانتے ہیں، یہ تعلق کا اظہار۔ ایاک نعبد، عبادت کہتے ہیں، عبادت کو لغوی معنی تو یہ آتا ہے کہ کسی ذات اعلیٰ و ارفع کے سامنے انتہائی درجہ ذلت اور پستی اختیار کرنا، کسی ذات عالی کے سامنے، یعنی جو سب سے بلند ہے، اس کے سامنے انتہائی درجہ ذلت و پستی اختیار کرنا یہ عبادت ہے۔ اور چونکہ انتہائی درجہ اعلیٰ ذات و اللہ جل شانہ کی ہے، اور انتہائی درجہ پستی اور عجزی اختیار کرنا یہ انہی کا حق ہے، اسی وجہ سے عبادت کا لفظ کسی اور کے لیے استعمال نہیں کر سکتے۔ چنانچہ کوئی یوں نہیں کہہ سکتا میں فلاں کی عبادت کرتا ہوں یا فلاں استاد کی عبادت کرتا ہوں، یہ ایک طرح سے شرک سا ہو جائے گا۔ اللہ آپ ہی کی عبادت کرتے ہیں، یعنی آپ کے شان عالی اور انتہائی بلند رتبہ اور مرتبہ کے سامنے انتہائی درجہ ذلت و عجزی اختیار کرتا ہوں، جس کی علامت ظاہری طور پر یہ ہے کہ آدمی اپنا ماتھا کسی کے قدموں میں ٹیک دے، یہ عبادت ہے، غیر اللہ کے لیے جائز نہیں۔ تو اقرار کر رہا ہے آپ ہی کی عبادت کرتے ہیں، وَإِيَّاكَ نَسْتَعِينَ، اور آپ ہی سے مدد چاہتے ہیں، کس چیز میں؟ ساری چیزوں میں، ہر کام میں، چاہے دنیا کا کام ہے، چاہے آخرت کا کام ہو، چاہے یہ عبادت ہی کیوں نہ ہو۔ بعض علماء کرام نے بڑا لطیف اشارہ کیا ہے کہ جب بندہ کہتا ہے آپ ہی کی ہم عبادت کرتے ہیں، تو ایک طرح سے اس کے اندر اپنی ذات کی برتری کا اظہار ہے، کیسے ہم عبادت کرتے، ہم آ گیا نا جی، تو اس جو ہلکا سا اس کے اندر اپنی ذات کی برتری کا تصور آیا ہے، فوراً اللہ نے کہلوایا کہ یوں بھی کہو کہ اس عبادت کے اندر بھی میری ذات کا کوئی دخل نہیں ہے، ایاک نستعین، اس عبادت میں بھی ہم آپ ہی سے مدد چاہتے ہیں۔ اور حقیقت بھی یہی ہے، اللہ اگر چاہیں تو کوئی اللہ کی عبادت کر سکتا ہے، ورنہ انسان کی کیا حیثیت ہے۔ حضرت شیخ رحمۃ اللہ علیہ نے ایک واقعہ لکھا ہے فضائل اعمال میں، کہ ایک جو ہے آقا اپنے غلام کے ساتھ بازار سے واپس آ رہا ہے، اذان ہو گئی، تو آقا جو ہے وہ ذرا غافل سا تھا، لیکن وہ جو غلام تھا وہ بڑا عابد و زاہد ہے، اللہ کی عبادت کرنے والا، اس نے کہا آقا، سامان اس کے اوپر ہے لدا ہوا، شام کا وقت ہو رہا ہے، تو اس نے کہا آقا اگر آپ اجازت دیں تو میں جلدی سے نماز پڑھ لوں۔ تو فرمایا ہاں بھیا جاؤ نماز پڑھ کے آؤ، ٹھیک ہے چلے جاؤ۔ وہ گیا مسجد میں، اس نے نماز کی نیت باندھی، نماز پڑھنی شروع کر دی۔ آقا کا خیال تھا کہ جلدی سے فرض پڑھ کے آ جائے گا، گھر بھی جانا ہے، سامان بھی زیادہ ہے۔ وہ فرض پڑھنے کے بعد اس نے سنتوں کی نیت باندھ لی، تو آقا نے کہا کہ چلو ٹھیک ہے، چلو سنت بھی پڑھ لیں۔ اس کے بعد اس نے جو ہے وہ نفل کی نیت باندھ لی، اس کو ذرا خیال ہوا کہ نفل تو گھر بھی جا کے پڑھ سکتا تھا، یہاں اس نے نفل پڑھنی شروع کر دی۔ خیر کہا تو نہیں کچھ، خیال ہوا کہ چلو دو رکعت نفل تو ہے، آ جائے گا ابھی واپس۔ اس نے دو رکعت نفل پڑھنے کے بعد جو ہے وہ پھر کھڑے ہو کر نیت باندھ دی۔ اب آقا کو آیا غصہ، کہتا ہو جلدی کر، یہ کیا نفل تو نے شروع کر دی، گھر جانا ہے، سامان اٹھانا ہے، دور ہے سفر۔ خیر اس نے سلام جیسے ہی پھیرا تو اس نے آواز لگا کہ جلدی کرو، تو یہ کہتا ہے آقا میں کیا کروں، آنے نہیں دیتے، یہ کہا کر کے نیت باندھ لی۔ پھر آقا جو تھا وہ پریشان ہوا کہ کون ہے جو آنے نہیں دے رہا ہے، کوئی دشمن تو نہیں میرا، میرا کام خراب کرنے کے لیے۔ اندر جا کے جھانک کے دیکھتا ہے، اندر تو کوئی بھی نہیں ہے، یہی نماز پڑھ رہا ہے، غصہ بھی آیا۔ अब जैसे ही उसने सलाम फेरा तो उसने कहा, ओ तू कहता आने नहीं देते, कौन नहीं आने देता, कौन रुकावट बन रहा है? तो उसने बड़ा प्यारा जवाब दिया, उसने कहा आका ये वही जात आने नहीं देती बाहर मुझे जो तुम्हें अंदर नहीं आने देती। तो ये तो अल्लाह का इंतखाब है, अल्लाह का इंतखाब। तो इया का नाबुदू के अंदर एक तरह से नाबुदू हम इबादत करते हैं, एक तरह से अपनी जात या का एक तरह से फख्र का शायबा पैदा होता था कि हम इबादत करते हैं। अल्लाह ने साथ ही सिखलाया कि साथ ही यूँ कहो कि ये इबादत भी मेरी अपनी कुव्वत की वजह से नहीं है, इसमें भी हम आप ही से मदद चाहते हैं। या अल्लाह मेरी इबादत भी ऐसी है कि वो उसके अंदर मेरा अपना इरादे का दखल नहीं है बल्कि आपकी तौफीक है। और हकीकत है, हकीकत है, या अल्लाह ही बुला रहे हैं, वरना कितने लोग हैं बाहर, अल्लाह नहीं बुला रहे, कितने लोग हैं जो हर तरह से आशाइश और आराम के अंदर होने के बावजूद अल्लाह के दरबार में हाजिरी की सआदत उनको नहीं मिलती। ये अल्लाह की मदद है, अल्लाह की नुसरत है। यही वजह है कि सलाम फेरने के बाद जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दुआ सिखलाई वो यही है, अल्लाहुम्मा आइन्नी अला ज़िक्रिका व शुक्रिका व हुस्न इबादतिक। ये नमाज जो पढ़ी है इसमें मेरा कोई कमाल नहीं, मेरा अपना कोई कमाल नहीं, ये अल्लाह जल्ल शानु की ज़ात और खालिक का एहसान है। और दुआ सिखलाई कि यूँ पढ़ा करो, अल्लाह मेरी मदद फरमाइए अपने ज़िक्र पर भी, अपने शुक्र पर भी, वहुस्न इबादत ही और अपनी बेहतरीन इबादत पर मेरी मदद फरमाइए, मैं नहीं कर सकता। हकीकत भी यही है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम से ज़्यादा अच्छी इबादत करने वाला कौन हो सकता है। आप भी फरमाए करते सजदे में जाकर, या अल्लाह मा अबदना हक इबादतिक, जैसा कि आपकी इबादत का हक तब हमसे अदा नहीं हुआ। तो बंदा मांगता रहे, रुजू करता रहे, अपनी इबादत पर, अपने जिक्र पर, अपने तकवा पर फख्र ना करे, न इसका शायबा आने दे। ये अल्लाह पाक ने दरख्वास्त के अंदर सिखलाया, इयाक नअबुदु व इयाक नस्तईन। इस्तआनत कहते हैं मदद चाहना, मदद चाहना। हमारे अकाबरीन फरमाते हैं कि किसी को फाइले मुख्तार समझते हुए अपने किसी भी मामले के अंदर मदद चाहना, इसकी हकदार सिर्फ अल्लाह जल्ल शानहू की ज़ात है। अल्लाह ही हकीकतन मदद करने वाले हैं और वही मदद कर सकते हैं। एक बात और भी लिखी है उलमाए किराम ने कि सूरह फातिहा पढ़ने वाला जब भी पढ़ता है वह अकेले पढ़ रहा है, लेकिन अल्लाह जल्ल शानहू ने जो उसको सिखलाया है वो यूँ फरमाया कि यूँ ना कहो कि मैं इबादत करता हूँ, जमा का सेगा ज़िक्र किया, नस्ताईन नअबुदू, जमा का सेगा, या अल्लाह हम इबादत करते हैं, हम आप ही से मदद चाहते हैं। इसके अंदर भी एक ख़ास तालीम है, मैं इबादत करता हूँ ये नहीं बल्कि हम इबादत करते हैं। इसमें इशारा है कि या अल्लाह मेरी अकेले की इबादत क्या है, बल्कि मेरी इबादत को अपने आबिदीन की इबादत में दाखिल करके सारी इबादतों को कबूल कर लीजिए, क्योंकि अकेला हो सकता है बंदा इस काबिल ना हो कि अल्लाह के दरबार में कबूलियत, अल्लाह के दरबार से कबूलियत मिले, वापस कर दी जाए। तो सिखलाया है कि नहीं, अपनी इबादत को और अपनी इस्तेआनत को, मदद चाहने को दुनिया के सारे सालहीन जो अल्लाह के मुकर्रबीन हैं उनकी इबादत के दरमियान दाखिल करके अल्लाह के दरबार में पेश करो, ताकि उनकी बरकत से तुम्हारी दुआ भी जो है वो कबूल कर ली जाए। कहते हैं जमात की नमाज की हिकमत भी यही है, वरना नमाज का मकसद तो है अल्लाह जल्ला शान से ताल्लुक कायम करना, लेकिन अल्लाह पाक ने जमात से नमाज फ़र्ज कर दी है, जमात के साथ नमाज पढ़ो। उसकी हिकमत यही है कि पूरी जमात में कुछ लोग तो ऐसे होंगे जो अल्लाह के मुकर्रब होंगे, जब उनके साथ हम नमाज पढ़ेंगे अल्लाह उनकी बरकत से हमारी नमाजों को भी कबूल फरमा लेंगे। और ऐसे ही होता है हज में भी, ऐसा ही होता है, कुछ ना कुछ अल्लाह के मुकर्रबीन ऐसे होते हैं जिनके तुफैल अल्लाह जल्ला शानू सबका हज कबूल फरमा लेते हैं। तो इबादत के अंदर, दरख्वास्त के अंदर जमा का सेगा दाखिल करके सिखलाया है कि अपनी इबादतों को तनहा ना पेश करो दरबार आली में, बल्कि दुनिया के तमाम बड़े आबिदीन सालहीन की इबादतों के अंदर दाखिल करके मजमूई तौर पर पेश किया करो, ताकि उनकी बरकत से तुम्हारी दरख्वास्त भी कबूल हो जाए। तो ये दूसरा हिस्सा है, या कन आबुद व या कन स्तैन किया, अल्लाह हम आप ही की इबादत करते हैं, आप ही से मदद चाहते हैं, ये ताल्लुक का इजहार है। सबसे पहले अल्लाह जल्ला शानु की सिफात आलिया, तमाम तारीफें अल्लाह के लिए हैं जो तमाम जहानों के पालने वाले हैं, जो रहमान हैं, जो रहीम हैं, मालिक यौमिद्दीन, जो रोज़ जजा के मालिक हैं। जब सिफात आलिया का जिक्र हो गया तो अब बंदे ने अर्ज़ किया, या अल्लाह इयाका नअबुदु व इयाका नस्तईन, हमारी आपसे शनासाई पुरानी है, हम आप ही की इबादत करते हैं, हम कोई अजनबी नहीं है, आप ही से मदद चाहते हैं। और जब ये ताल्लुक इजहार हो गया तो सबसे अजीम जो दुआ थी वो आगे वाली आयत के अंदर कराई है, इहदिनस सिरातल मुस्तकीम, जिसको कल पढ़ेंगे। अल्लाह जल्ला शानु से दुआ है अल्लाह हमें सही तौर पर इबादत करने की, अपने मालिक को राज़ी करने की, उनके सामने सर नियाज खम करने की अल्लाह ने तौफीक नसीब फरमाए, और अल्लाह हम सबको खालिस तौहीद भी नसीब फरमाए कि अपने सारे मसाइल के अंदर एक अल्लाह की जानिब रुजू करने वाले हो जाएँ और उन्हीं को अपना मुस्तआन बनाएँ और उन्हीं से मदद तलब करें। अल्लाह हमें यह सआदत नसीब फरमाए और अल्लाह हम सब को अपने दरबार में कबूल फरमाए। अल्हम्दुलिल्लाह हमदन कसीरन तय्यबा मुबारक।